अनि हामी अब रोमी चार अध्यायमा पढौं। रोमी चार अध्याय। अब यस अध्यायमा आएर चाहिँ हामी के पाउँछौ भने चाबी शब्द चाहिँ तपाईँहरूले पत्ता लाउनुहोस् है। म चाहिँ पढ्छु चार अध्यायको अहिलेलाई एकदेखि बाह्र पदसम्म पढ्नेछु म। चार अध्यायको एकदेखि बाह्र। तब हामी के भनौं, शरीर अनुसार हाम्रा पिता अब्राहमले के पाएका छन् त? किनकि कामहरूद्वारा अब्राहम धर्मी ठहरिएका भएदेखि उनको घमण्ड गर्ने कारण हुने थियो, तर परमेश्वरका सामु होइन। किनकि पवित्र शास्त्रले के भन्दछ, अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकता गनियो। अब जसले काम गर्दछ त्यसका निम्ति ज्याला अनुग्रह होइन तर हक ठहरिन्छ, तर जसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुनेमाथि विश्वास राख्छ उसका विश्वास उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ। परमेश्वरले जसलाई काम बिना धर्मी ठहराउनुहुन्छ त्यस मानिसको धन्यतालाई दाऊदले पनि यसरी बयान गरेका छन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् तिनीहरू धन्य हुन्, जसलाई प्रभुले पापी ठहराउनु नै छैन त्यो मानिस धन्य हो। तब यो धन्यता खतना भएकाहरूका लागि मात्र हो कि खतना नभएकाहरूका लागि पनि? किनकि हामी भन्दछौ अब्राहमका निम्ति विश्वास नै धार्मिकता ठहरियो। तब कसरी ठहरियो त, उनको खतना भएको अवस्थामा कि खतना नभएको अवस्थामा? खतना भएको अवस्थामा होइन तर खतनै नभएको अवस्थामा। अनि खतना नभएको अवस्थामा उनले जुन विश्वासको धार्मिकता पाएका थिए त्यही धार्मिकताको छापको रूपमा उनले खतनाको चिन्ह पाए। यसकारण उनी खतना नभइकन विश्वास गर्नेहरू सबैका पिता हुन्छन् र उनीहरूलाई पनि त्यो धार्मिकता दिइन्छ, अनि तिनीहरूका निम्ति खतनाका पिता हुन्छन् जो खतना मात्र भएकाहरू होइनन् तर ती हाम्रा पिता अब्राहमका त्यस विश्वासका पाइलाहरूमा पनि हिँड्छन् जुन विश्वास उनीसँग खतना नभएको समयमा थियो। अनि अझ बाँकी खण्ड पढ्यो भने अझ पनि त्यो चाबी शब्द दोहोरिन्थ्यो। त्यो शब्द चाहिँ कुन चाहिँ हो? विश्वास। एकदम ठिक है। धर्मीकरण चाहिँ विश्वासद्वारा हो, कामद्वारा होइन। प्रश्न उठ्छ अब हामी कसरी जान्दछौँ त यो? पुरानो नियमले प्रमाणित गर्दछ। पुरानो नियमबाट अब दुईजना व्यक्तिको उदाहरण पावलले प्रस्तुत गर्न लागिरहेका छन्। एकजना चाहिँ अब्राहम र अर्को चाहिँ दाऊद। त्यसैले पहिला चार अध्यायको एक पदमा प्रश्न के आइरहेको छ भने अब्राहम कसरी धर्मी ठहरिए? यहाँ भनेछ तब हामी के भनौँ, शरीर अनुसार हाम्रा पिता अब्राहमले के पाएका छन् त? भन्नु खोजे चाहिँ अब्राहमले परमेश्वरको धार्मिकता कसरी पाए, उनले के पाए, के कुरा पत्ता लाए? त्यसैले हरेकले आफूलाई पनि सोध्न सक्ने प्रश्न चाहिँ के मैले परमेश्वरको धार्मिकतालाई पाएँ, पत्ता लगाएँ, मुक्तिको उपाय के मैले पत्ता लगाएँ? दुःखको कुरा चाहिँ धेरै जसो मानिसहरू चाहिँ यस विषयमा अनभिज्ञ छन्, उनीहरूले पत्ता लगाएकै छैनन्। चारको दुई पदमा, किनकि कामहरूद्वारा अब्राहम धर्मी ठहरिएका भएदेखि उनको घमण्ड गर्ने कारण हुने थियो तर परमेश्वरको सामु होइन। अब यहाँ चाहिँ पावलले तर्क पेश गर्ने हेतुले एकछिन एउटा कुरालाई मानिलिन्छन् जुन वास्तवमा सत्य छैन। उनले भन्दछ मानव अब्राहम कामहरूद्वारा धर्मी ठहरिएका थिए, अनि उनले भन्छ तर यदि यो साँचो हो भने त उनले के गर्न सक्थे? घमण्ड गर्न सक्थे। तर साँचो मुक्तिको सवालमा घमण्डलाई कुनै ठाउँ छैन भनेर चाहिँ हामीले रोमी तीन अध्यायमा अध्ययन गरिसक्यौं। परमेश्वरलाई चाहिँ केवल एउटै खालको घमण्ड मात्र स्वीकार योग्य छ, त्यो पनि हामीले हेर्यौं। त्यो चाहिँ के भने प्रभुमा गरिने घमण्ड, उहाँले गर्नुभएको काममा हामी घमण्ड गर्ने, उहाँलाई प्रशंसा दिने भनेको। अनि त्यसैले अब्राहम कामहरूद्वारा धर्मी ठहरिएको हुन सक्दैन भन्ने कुरा प्रष्ट हुन्छ भन्दैछ। अब एउटा कुरा हामीले मानिसहरूसँग कुरा गर्दाखेरि चाहिँ होइन सुसमाचार सुनाउँदैछौँ, मैले विश्वास गरेको छु, सायद म बप्तिस्मा लिन चाहन्छु भन्ला, होइन हामीले कसरी जान्ने त है? एउटा कुरा चाहिँ के जाँच्न सकिन्छ भने यो व्यक्ति चाहिँ आफैमा भरोसा गर्दैछ कि प्रभुमा भरोसा गर्दैछ। अर्को तरिकाले भन्यो भने ऊ आफैमा घमण्ड गर्दैछ कि प्रभुमा घमण्ड गर्दैछ, यसरी जाँच्न सकिन्छ। अनि एउटा सोध्न सकिने प्रश्न चाहिँ यसरी सोध्न सकिन्छ, तपाईँ चाहिँ पवित्र, अति भययोग्य र पवित्र जीवित परमेश्वरको सामु उभिनु भएको भए र उहाँले तपाईँलाई चाहिँ अब मेरो पवित्र उपस्थितिमा हुनलाई तिम्रो के अधिकार छ भनेर सोध्नुभयो भने तपाईँ के जवाफ दिनुहुन्छ? यसरी सोध्न सकिन्छ, के भन्दो रहेछ? अनि ध्यान दिएर सुन्नुहोस्, होइन उसले चाहिँ ख्रिस्टले गरिदिनु भएको कुरालाई चाहिँ उसले अब उल्लेख गर्न थाल्छ कि आफूले गरेको कुरालाई चाहिँ उल्लेख गर्न थाल्छ? त्यहाँबाट जान्न सकिन्छ ऊ चाहिँ कहाँ भरोसा गर्दैछ अथवा केमा घमण्ड गर्दैछ। रोमी 4:3 किनकि पवित्र शास्त्रले के भन्दछ, अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकता गनियो। त्यसैले प्रष्टै छ कसरी मुक्ति पाए, विश्वासद्वारा, कामद्वारा होइन। अब तर यो प्रश्न चाहिँ एकदम के अरे महत्वपूर्ण छ, कसरी मुक्ति पाइन्छ? अब सबै धर्महरू, कल्टहरू, वादहरूले चाहिँ मुक्ति पाउनलाई चाहिँ अथवा परमेश्वरको निगाह कुनै किसिमले आर्जन गर्नको लागि चाहिँ केही न केही काम मान्छेले गर्नुपर्छ, मानिसले केही मागहरू पूरा गर्नुपर्छ, त्यसरी सिकाउँछ। तर परमेश्वरको मुक्तिको मार्ग चाहिँ बिल्कुलै फरक छ। मानिस चाहिँ परमेश्वरको ती मागहरू पूरा गर्न पूरै विफल भएको छ, रोमी 1:2-3 हामीले अध्ययन गर्यौं। तर परमेश्वरले ख्रिस्टद्वारा पापी मानिसलाई मुक्ति पाउन र धर्मी ठहरिन सम्भव तुल्याउनु भएको छ, रोमी 3:1 अन्तिम भागमा हामीले अध्ययन गर्यौं। अनि अर्को कुरा यो 3 सुरुको वाक्य हेर्नुहोस् त, प्रश्नको रूपमा छ, पवित्र शास्त्रले के भन्दछ? यस पदले चाहिँ के सिकाउँदैछ भने विश्वास के गर्ने र अभ्यास के गर्ने, यसको एकमात्र अचूक अधिकार अथवा आधार भनेको चाहिँ बाइबल हो। बाइबलले के भन्दछ? जीवनका सबैभन्दा महत्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलले दिन्छ, बाइबलले मात्र दिन्छ है। त्यसैले हामीलाई चाहिँ एउटै कुराको मात्र मतलब हुनुपर्छ, बाइबलले के भन्दछ है, पोपले के भन्छ, पुजारीले के भन्छ, पास्टरले के भन्छ, प्रधानमन्त्रीले के भन्छ है, हामीलाई मतलब छैन है, परमेश्वरले के भन्नुहुन्छ त्यो चाहिँ गम्भीर मतलब छ। त्यसैले अब एक व्यक्तिले कसरी मुक्ति पाउँछ भनेर सिकाउनलाई, देखाउनलाई पावलले चाहिँ अब्राहमलाई मुख्य उदाहरणको रूपमा अब लिँदैछन् होइन। किन अब्राहमलाई? अब यसो विचार गर्नुहोस् है, संसारभरि अहिलेकै करोडौं मानिसहरूमा धेरैले, करोडौंले अब्राहमलाई चाहिँ एकदम उच्च आदर गर्छन्, यहुदीहरूले उच्च आदर गर्ने नै भए, आफ्नो जातिको ठूलो पूर्वजको रूपमा, यहुदी जातिकै पिताको रूपमा होइन। तर अरबीहरू, मुस्लिमहरू होइन, अन्त सबै मुस्लिमहरू नै अरबिन होइनन्, जस्तो कि पाकिस्तान उनीहरू अरबियन होइन, मुस्लिम हुन्। तर अरबीहरूले चाहिँ एकदम आदरभावका सुका साथ चाहिँ अब्राहमलाई हेर्छन्, किनभने अरबीहरू कसका सन्तान हुन्? इस्माएलका सन्तान हुन्। इस्माएल चाहिँ अब्राहमको हगारद्वारा जन्मिएको छोरा थियो। अनि त्यसैले हामीले यहुदीलाई अथवा मुस्लिमलाई हामीले भेट्यौँ र सुसमाचार सुनाउने हामीले उपाय खोज्दैछ भने एउटा हामीले सोध्न सक्ने चाहिँ सायद एउटा प्रश्न यसरी सोध्न सक्छौँ होला, तपाईँलाई थाहा छ अब्राहम होइन, अब्राहमलाई त एकदम आदर गर्छन् होइन, अब्राहम एक धर्मी व्यक्ति कसरी ठहरिए, तपाईँलाई कसैले बताएको छ भनेर एउटा सायद त्यसरी सोध्न पनि सकिन्छ होला, के भन्दो रहेछ है। त्यसैले अब्राहम कसरी धर्मी ठहरिए? बाइबलले यसको प्रष्टै जवाब दिएको छ है, उत्पत्ति 15 को 6 अब पावलले उद्धृत गर्दैछन्। तीन पदमा उनले परमेश्वरमाथि विश्वास गरे, यसरी नै हो भन्दैछ। अनि त्यो पदमा चाहिँ अब्राहमको कुनै पनि कामको बारेमा एउटै कुरा गरेको छैन। अब आज मानिसले कसरी मुक्ति पाउँछ त? है, ठिक जसरी अब्राहमले पाए त्यसरी नै। फेरि एकचोटि एफसी 2:8-9 हेरौँ। एफसी 2:8-9 हामी पढ्छौं, किनकि विश्वास तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो भनेको यो मुक्ति तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, यो परमेश्वरको नत्रता कसैले घमण्ड गर्नेछ। त्यसैले अब्राहमले जसरी मुक्ति पाए हामीले पनि उसरी नै मुक्ति पाउने हो। सबै समयका सबै मानिसहरूले एउटै तरिकाले मात्र मुक्ति पाउने गरेका छन्, त्यो चाहिँ के हो? विश्वासद्वारा अनुग्रहले। सूत्र नै यही हो, तरै पनि भिन्नता एक कुरा एउटा कुरामा छ, त्यो के भने विश्वास गरिनुपर्ने कुरा चाहिँ सधैँ एकनाश रहेको छैन। जस्तै अब्राहमले मुक्ति पाउनलाई के विश्वास गर्नुपर्ने थियो? फेरि एकचोटि हेर उत्पत्ति 15 जाउँ है। उत्पत्ति 15 को 5 पदमा याद गर्नुहोस्, उनी निसन्तान भएको बेलामा अनि उसको उमेर बढ्दै 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 गइरहेको थियो, अनि यो अचम्मको प्रतिज्ञा उसका आयो। 15:5 अनि उहाँले उनलाई बाहिर ल्याएर भन्नुभयो, सायद ऊ पालभित्र बसिरहेको थियो होला, अब आकाशतिर हेर र तिमीले ती ताराहरू गन्न सक्छौ भने तिनलाई गन्ती गर। रातको समयमा रहेछ, परमेश्वरले उसँग यसरी बात गर्नुभएको। अनि उहाँले उनलाई भन्नुभयो, प्रतिज्ञा दिनुभयो, तिम्रो वंश यस्तै हुनेछ। 6 अनि उनले परमप्रभुमाथि विश्वास गरे, अनि उहाँले यो कुरा भनेको उसको विश्वास उनका निम्ति धार्मिकता ठहराउनु भयो। मुक्ति पाउन चाहिँ तर आज चाहिँ मुक्ति पाउनलाई विश्वास गर्नुपर्ने कुरा के हो? नमुना स्वरूप गलाती 2:20 हेरौँ। धेरै ठाउँमा पल्टाउन सक्थ्यौं, तर गलाती 2:20 अब्राहमले त परमेश्वरले उसलाई भन्नुभएको त्यो बेलाको वचनलाई विश्वास गर्नु पर्यो, तर आज चाहिँ सबै मानिसहरूलाई विश्वास गर्नुपर्ने कुरा के दिनुभएको छ? गलाती 2:20 पावलले लेख्छन्, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। यसलाई चाहिँ यसरी पनि अनुवाद गर्न सक्थे त्यो बीचको भागलाई, त्यो म परमेश्वरको पुत्र माथिको विश्वासद्वारा जिउँछु। होइन, पुत्रले विश्वास गर्ने होइन, तर पुत्र माथिको विश्वासद्वारा म जिउने हो अथवा मुक्ति पाउने हो, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। अर्थात् येशु ख्रिस्टले मलाई प्रेम गर्नुभयो, उहाँ मेरो लागि क्रुसमा मर्नुभयो। है, अनि अरू ठाउँहरू पनि छन्, रोमी 10:9 हेरौँ। आज मानिसहरूले मुक्ति पाउन विश्वास गर्नुपर्ने कुरा प्रष्ट छ। रोमी 10:9 रोमी 10:9 यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने आफ्नो हृदयमा के गर्यो भने विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। विश्वास गर्नुपर्ने कुरा चाहिँ येशु ख्रिस्ट मेरो लागि मर्नुभयो, उहाँ बौरेर उठ्नुभयो भनेर। है, 1 Corinthians 15:1-4 पनि छ, एक्चुली त्यहाँ जाउँ। 1 Corinthians 15:1-4 पावलले सारांशमा कोरिन्थीहरूलाई उसले प्रचार गरेको सुसमाचार के थियो भनेर चाहिँ अब बताउँदैछन् यो पत्रमा। 15:1 अब हे भाइहरू, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरे त्यही म तिमीहरूलाई बताउँछु, त्यसलाई नै भनेको सुसमाचारलाई नै तिमीहरूले ग्रहण गरेका छौ र त्यसैमा सुसमाचारमा तिमीहरू उभिन्छौ त्यसैद्वारा भनेको सुसमाचारद्वारा तिमीहरूले मुक्ति पनि पाउँछौ यदि तिमीहरूले मैले प्रचार गरेको वचन बलियो गरी पक्रियो भने नत्र तिमीहरूले भेट्नमा विश्वास गर्यो। अब उनले चाहिँ त्यो सुसमाचार के हो बताउँछन् तीन पद, किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिए जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा बहुराइनुभयो। अब मुक्ति पाउनलाई के गर्नुपर्छ, अब के गर्नुपर्छ भन्ने कुरा सबै समयमा चाहिँ एकनाश रहँदै आएको छ। परमेश्वरलाई विश्वास गर्नुपर्छ, उहाँलाई उहाँको मुखकै वचनकै आधारमा हामीले पत्याउनुपर्छ, मानिलिनुपर्छ, विश्वास योग्य परमेश्वरमाथि भरोसा गर्नुपर्छ। भनेको मुक्ति जहिले पनि विश्वासद्वारा हो, मुक्ति सधैँ नै र सदा नै प्रभु येशू ख्रीष्टको बहाएको रगतमा आधारित हो। तर अर्कोतिर मुक्ति पाउनलाई के विश्वास गर्नुपर्छ भन्ने कुरामा चाहिँ भिन्नता छ। के विश्वास गर्नुपर्छ भन्ने कुरा चाहिँ सधैँ एकनाश हुँदै आएको छैन, किन होला? यसको जवाब सरल छ, किनभने सबै पुस्ताका मानिसहरूलाई उत्तिकै प्रकाश दिएको छैन, उत्तिकै सत्यताको ज्ञान सबै समयका सबै मानिसहरूलाई उत्तिकै छैन, हामीलाई सबभन्दा धेरै छ। त्यसैले गर्दाखेरि चाहिँ हरेक व्यक्ति चाहिँ परमेश्वरले उसलाई दिनुभएको प्रकाशकै निम्ति जिम्मेवार हुन्छ। जसलाई धेरै दिएको छ उसबाट धेरै माग पनि गरिन्छ, त्यो पनि हामीले हेर्यौँ है। हुन्छ त, अब रोमी चारको तीनमा फेरि है यो पद अनुसार चाहिँ परमेश्वरले अब्राहमको विश्वासलाई धार्मिकता गन्नु भयो भनेछ, धार्मिकता गनियो भनेछ। अब्राहमको विश्वास अब्राहमलाई धार्मिकता गनियो। अब धर्मीकरणको माने नै यही हो, जस्तो कि बैंक खाता सम्झनुहोस्, गन्ने कुरा आइरहेछ, पैसा गनिन्छ ब्याङ्कमा होइन, तर हामी चाहिँ धार्मिकताको ब्याङ्क एकचोटि खालि त्यसरी सोचौँ है। ब्याङ्क खाताको उदाहरण लिएर चाहिँ तपाईँको आफ्नै ब्याङ्क खातामा, धार्मिकताको ब्याङ्क खातामा चाहिँ कतिको धार्मिकता छ रोमी तिनको दश अनुसार? धार्मिकता छैन है। तर येशु ख्रीष्टमा विश्वास गर्ने व्यक्ति भएको हैसियतले मेरो खातामा कति धार्मिकता छ? धार्मिकता छ, रोमी तिनको बाइसमा हेर्नुहोस् न, परमेश्वरकै धार्मिकता छ। अर्थात परमेश्वरको धार्मिकता यो येशु ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैको लागि हो र सबैमाथि आउँछ। मेरो खातामा यो धार्मिकता आएको छ, उहाँले हालिदिनु भएको हो मेरो ब्याङ्क खातामा। फेरि त्यो खाताको भनौँ न, बही खाताको एक पान्नालाई विचार गर्नुहोस् है। अब मेरो त्यो खाताको पान्नामा चाहिँ सिद्ध धार्मिकता हुनै पर्छ भनेर परमेश्वरले माग गर्नुभएको छ, तर मेरो आफ्नो पृष्ठलाई हेर्दाखेरि त त्यहाँ केही पनि धार्मिकता नभएको पाउँछु है, थोत्रो थाङ्न छ मेरो आफ्नो धार्मिकता त। तर जब सुसमाचार मैले सुने, त्यो सत्यतालाई मैले गहिरो साथ विचार गरेँ र म प्रभावित भएँ र त्यो कुरा अब म पत्याएर सुसमाचारलाई विश्वास गरेर मेरो खातामा चाहिँ अब मैले के लेखेँ भने, उदाहरणको लागि म मेरो सारा हृदयले प्रभु येशु ख्रीष्टमाथि विश्वास गर्दछु, उहाँ मेरो लागि मर्नुभयो फेरि बौरी उठ्नुभयो। अब मैले आफ्नो खातामा लेखेको कुरालाई चाहिँ परमेश्वरले चाहिँ लिनुहुन्छ र भन्नुहुन्छ यो कुरालाई म धार्मिकता गन्दछु, अब केवल यही आधारमा मात्र म धार्मिकता के अरे धर्मी ठहरिन सक्छु, अरू उपाय छैन। फेरि एकचोटि दोस्रो कोरिन्थी पाँचको एक्काइसमा हेरौँ, जहाँ अहिलेको क्लासमा हामी थियौँ है, यो उद्वेग लाग्दो पदलाई हामी विचार गरौँ। दोस्रो कोरिन्थी पाँचको एक्काइस यहाँ पढ्छौँ, किनकि उहाँमा ख्रीष्टमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो, उहाँले मेरो पाप लिनुहुने र उहाँको धार्मिकता मैले पाउने, यस्तो खालको प्रबन्ध परमेश्वरले गर्नुभयो। यो चाहिँ अचम्मको सट्टापट्टा अरे त रोमी चारको चारमा पढ्नुहोला अब्राहमको विश्वास चाहिँ उनको निम्ति धार्मिकता गनियो है अब चारको चारमा अब जसले काम गर्दछ त्यसका निम्ति ज्याला अनुग्रह होइन तर हक ठहरिन्छ यो पदले चाहिँ त्यो व्यक्तिको बयान गर्दैछ जसले चाहिँ काम गर्दैछ पद पाँचमा चाहिँ ठिक विपरीत काम नगर्ने व्यक्तिको बयान गरेछ पढौँ त तर जसले काम गर्दैन भनेको छ अब जसले काम गर्दछ उसले आफ्नो कामको बापत चाहिँ के पाउँछु भनेर उसले सोच्छ मैले ज्याला पाउनै पर्छ त्यो हक ठान्छ यो त होइन मलाई दिनै पर्छ अनि उसले चाहिँ सोचिरहेछ मुक्तिको सवालमा है कि मैले यस्तो 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 कामहरू गरेकोले होइन म चर्च गएकोले कतिले सोच्छन् यसरी मैले होइन बक्तिसमा लिएकोले मैले विभिन्न कामहरू गरेकोले होइन मैले मूर्ति पूजा छोडेकोले होइन त्यो सब गर्नुपर्छ है तर उसले चाहिँ त्यो कामले चाहिँ अब यदि परमेश्वरको निगाह मैले आर्जन गर्न सक्छु भनेर सोचिरहेछ भने उसले त्यसरी लिइरहेको छ भने उसको विश्वास नै के रहेछ भने आफूमाथि छ आफूले गरेको काममा अब त्यसैले यो दुईटा चार र पाँच पदमा दुईटा व्यक्ति छन् काम गर्ने र काम नगर्ने भनेपछि एउटा चाहिँ कर्महरूको प्रणाली भनौँ कर्महरूको सिस्टम अर्को चाहिँ विश्वासको सिस्टम अथवा विश्वासको मार्ग चार पदले चाहिँ काम गर्ने व्यक्ति भन्ने छ पाँच पदले चाहिँ काम नगर्ने व्यक्ति है चार पदमा चाहिँ ऊ चाहिँ धर्म कर्म गर्ने व्यक्ति हो उसले चाहिँ धर्म कमाउनलाई अथवा परमेश्वरको निगाह कमाउनलाई त्यो गरिरहेछ ऊ चाहिँ कस्तो हुन्छ ऊ स्वधर्मी हुन्छ मैले यस्तो यस्तो गरेछु तर त्यो विश्वास गर्ने व्यक्ति चाहिँ यहाँ एकचोटि पढौँ पाँच पद तर जसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुनेमाथि विश्वास गर्छ राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ त्यो विश्वास गर्ने व्यक्ति चाहिँ ख्रिस्ट बिना त भक्तिहीन छ है उसले आफूलाई त्यसरी देख्छ स्वधर्मी छैन है उतातिर कर्महरूको प्रणालीको व्यक्ति चाहिँ उसले चाहिँ ऋणको रूपमा सोचिरहेछ अब परमेश्वरले मलाई दिन करै लाग्छ है मैले गरेको छु तर काम नगर्ने व्यक्ति यो विश्वासको मार्गको व्यक्तिले चाहिँ अनुग्रहको आधारमा चाहिँ हेरिरहेछ जुन कुरा परमेश्वरले मलाई दिनुहुन्छ है अनुग्रहमा है कर्महरूको प्रणालीमा चाहिँ ज्याला ठानिन्छ यो मैले कमाएको हुँ तर विश्वासको मार्गमा चाहिँ सिद्धिको दान हो यो कुरा पाउन म योग्यको छैन भनेर उसले बुझ्दछ कर्महरूको प्रणालीमा चाहिँ उसले अब के गर्ने ठाउँ छ घमण गर्ने ठाउँ छ हेर मुक्ति पाउन मैले कतिसम्म गरेको छु तर यो विश्वासको मार्गमा चाहिँ घमण गर्ने ठाउँ छैन तर धन्यवाद दिने ठाउँ मात्र छ जसरी हामीले गाउँछौँ ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्दछु अब परमेश्वरले यदि हामीले पाउनुपर्ने कुरा नै दिनुभएको खण्डमा त त्यो के हुन्थ्यो मृत्यु हुने थियो मृत्युदण्ड नरक परमेश्वरलाई चाहिँ हामीलाई मुक्ति दिन कर छैन तर उहाँको आफ्नो अनुग्रहले चाहिँ ख्रिस्टद्वारा हामीलाई मुक्ति दिनुहुन्छ कामहरू गर्दा पापी मानिसले केवल दण्ड अनन्त मृत्यु मात्र कमाएको छ है त्यसैले चार अध्यायको पाँच पदलाई अझ विचार गर्नेछौँ धेरै जसोको विचारमा चाहिँ होइन हामीले भेट्दाखेरि उनीहरूले के सोच्छन् भने मुक्ति पाउनु स्वर्ग जानु चाहिँ उपाय भन्ने चाहिँ असल बन्नुपर्छ त्यही नै सोच्छ म स्कुलमा हुँदाखेरि चाहिँ चार क्लासमा हो कि पाँच क्लासदेखि चाहिँ एउटा किताबबाट हामीलाई पढाउँथ्यो अङ्ग्रेजीमा थियो हाउ टु बी गुड भन्ने जो चाहिँ क्याथोलिक स्कुलमा हो है कसरी असल भन्ने अनि त्यसैले स्वर्ग जानलाई होइन असल बन्नुपर्छ त्यही खालको शिक्षा थियो उनीहरू यही विश्वास गर्छन् एकदम यसमा होइन अलिकति पनि शङ्का छैन यसमा है यही सिकाउँछन् मुक्ति असल बनेर आर्जन गरिन्छ यही सिकाउँछन् तर असल भनेको के हो उनीहरूको मानदण्ड चाहिँ अब के हो त्यो असल असल भनेको होइन उनीहरूले नै स्थापना गरेको हुन्छ त्यो चाहिँ हामीले भेट्न आउन सक्छौँ है त्यो असलको मानदण्ड तर रोमी चारको पाँचले के सिकाउँछ मुक्ति चाहिँ असल बन्ने उपाय के अरे प्रयास गरेर पाइने होइन, यो चाहिँ विश्वास गरेर पाइने हो। किनभने आखिरमा असल भन्ने परमेश्वरको मानदण्ड को छेउमा आफूलाई उभ्याएर त्यसको बराबरी छौ कि छैन भनेर नाप्ने हो भने हामी कोही पनि त्यसको नजिक पनि आउँदैनौँ। सबै परमेश्वरको महिमा रहित भएका छन्, सबैले पाप गरेका छन्। त्यसैले यो चार पाँच पदको बयान गरेको व्यक्तिले चाहिँ के भन्छ, प्रभु म असल छैन। त्यहाँसम्म पुग्नु भनेको चाहिँ उसको चाहिँ अब उसले गहिरो गहिरो ठाउँमा अब परमेश्वरले पुर्याएको हुनुपर्छ। है म ठिक छैन, म पवित्र छैन, म धर्मी छैन, म एक दोषी असहाय आशारहित पापी हुँ। अनि अझ त्यति मात्र होइन, उसले भन्छ मेरो एउटै मात्र आशा भनेको चाहिँ एक अनुग्रही दयालु परमेश्वरको आउनु हो। त्यसैले म चाहिँ तपाईँको पुत्र प्रभु येशु ख्रिस्टद्वारा उहाँमाथि उहाँले गर्नुभएको काममाथि म विश्वास गर्दछु। उहाँले आफ्नो रगत मेरै निम्ति बहाउनु भयो, उहाँ मरेर बौरी उठ्नु भयो, मेरो दण्ड पुरै तिरिदिनु भयो मलाई बचाउनलाई, र जस्तो म खालको व्यक्ति हुनुपर्ने हो त्यस्तो बनाउनलाई समेत म पुरै तपाईँमा भरोसा गर्छु। म असल बन्न सक्छु तर केवल तपाईँको बचाउने अनुग्रहले मात्रै। त्यहाँ पुगेको व्यक्ति हो जसलाई बयान गर्दैछ पाँच पदले। त्यहाँ भनेछ जसले काम गर्दैन, भनेको जब एक व्यक्तिले काम गरिरहेको हुँदैन उसले चाहिँ के गरिरहेको हुन्छ, काम नगरिरहेको व्यक्ति ऊ आराम गरिरहेको हुन्छ, ऊ विश्राम लिइरहेको हुन्छ। ठिक है, एउटा भजनमा भनेछ म प्राण बिसाइदिन्छु, म मेरो प्राण बिसाइदिन्छु येशूको काखमा, त्यसरी भनेको छ। एउटा काम नगर्ने व्यक्ति चाहिँ पूरा आराम गरिरहेको छ। धर्मीकरण अथवा मुक्ति पाउने कुरा चाहिँ काम गर्ने कुरै होइन, यो चाहिँ अर्कले गरेको काममा भरोसा गर्नु हो, भर पर्नु हो, आड लिने हो, पूरा त्यसमा चाहिँ भर पर्नु हो। क्रुसमा प्रभु येशूले जे गरिदिनु भयो त्यसमा है, प्रभु येशूले नै भन्नुभयो क्रुसमा यूहन्ना 19:30, एकचोटि पल्टाउँदा दुईटा मात्र शब्द छ, यूहन्ना 19:30 क्रुसमा जब उहाँको प्राणले शरीरलाई छोड्ने समय आउनुभन्दा ठिक अगाडि सिर्का पिउनुभयो भने त उहाँले तिर्खा लागे भन्नुभएको थियो। एउटा महत्वपूर्ण कुरा उहाँले उच्चारण गर्न चाहनुहुन्थ्यो, सबैले यो स्पष्ट सुनोस्। त्यो कुरा के थियो 30 पदमा, यसकारण जब येशूले सिर्का लिनुभयो तब उहाँले भन्नुभयो पूरा भयो, अनि उहाँले आफ्नो शिर झुकाएर आफ्नो आत्मा सुम्पिदिनुभयो। जुन कार्य गर्न येशू आउनुभयो त्यो पूरा भयो, पापीहरूको पूरै पापको निम्ति दाम तिर्न पूरा भयो, परमेश्वरको न्याय अब सन्तुष्ट भयो, अब केही बाँकी छैन यसको मतलब। त्यसैले विश्वास गर्ने व्यक्तिले चाहिँ त्यो पूरा भएको काममा चाहिँ पूरै भरोसा गर्छ, अनि त्यो विश्वासीको जुन ख्रिस्टमाथिको विश्वास छ नि, परमेश्वरले हेर्नुहुन्छ र भन्नुहुन्छ अब म त्यसलाई चाहिँ धार्मिकता गर्नेछु। ठिक अब्राहमलाई पनि त्यही गर्नुभएको है, उसको विश्वास धार्मिकता गर्नुभयो। किन धेरैजनाले मुक्ति पाउँदैनन्? किनभने उनीहरूले आफूलाई भक्तिहीन भएको देख्दैनन्, आफ्नो मुक्तिको खाँचो बुझ्दैनन्। त्यसैले त्यही नै खाँचो छ मान्छेलाई, आफूलाई परमेश्वरले जसरी हेर्नुहुन्छ त्यसरी देख्नलाई। जस्तो कि एकचोटि रोमी 5 अध्यायमा एक दुईवटा कुरा हेरौँ। रोमी 5:6 परमेश्वरले हामीलाई कसरी देख्नुहुँदो रहेछ, 5:6 किनकि हामी कमजोर है, भनेपछि हाम्रो मुक्तिको लागि केही कामै गर्न नसक्ने हुँदाखेरि नै ठिक समयमा ख्रिस्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। परमेश्वरको भक्त ईश्वरको डरमा नियमित थिएनौँ, 7:8 तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदाहुँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो है। अनि त्यसपछि 10 किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भन्दैछ। त्यसैले हामीले आफूलाई कमजोर, हामीले आफूलाई पापी, हामीले आफूलाई चाहिँ भक्तिहीन र परमेश्वरको शत्रुको रूपमा चाहिँ देख्नु पर्ने रहेछ पहिला, अनि त्यसपछि हामी ख्रिस्टको मुक्ति र सुसमाचारमा विश्वास गर्न चाहिँ हामी सक्दो रहेछौँ। त्यसैले यहाँ ठूलो भिन्नता देखाएको छ रोमी चारको चार र पाँच पदमा, काम गर्ने र काम नगर्नेहरू, नगर्नेहरू चाहिँ विश्वासीहरूको बीचमा ठूलो भिन्नता छ। कति ठूलो भिन्नता छ? स्वर्ग र नरकको भिन्नता छ। सबै जो पनि धर्म कर्म अनि साथै कल्टहरू अनि झुटो शिक्षाहरू वादहरू जति पनि छ है, उनीहरूलाई एउटा शब्दले बयान गर्न सकिन्छ उनीहरूको चाहिँ शिक्षा, उनीहरूको प्रयासलाई। त्यो शब्द के हो? गर है, यो गर, यो गर, यो गर, यो गर अथवा नगर होइन, गर भन्ने शब्दले बयान गरिन्छ। अनि उनीहरूको धर्मको सार नै यही हो, उनीहरू चाहिँ परमेश्वर सामु स्वीकारयोग्य बन्न यो गर्न खोजिरहेछन् अनि त्यो गर्न खोजिरहेछन्। तर बाइबलीय विश्वास, साँचो क्रिश्चियन विश्वास, मुक्तिको होइन स्वर्गीय उपाय लाई चाहिँ बयान गर्ने चाहिँ शब्द के हो भने गरिसक्नु भयो उहाँले गरिसक्नु भयो भन्ने शब्दले बयान गर्छ। त्यसैले हरेकले सोच्नुपर्छ, अब मलाई तपाईँलाई बयान गर्ने कुन शब्दले बयान गर्छ? गर तिर हुनुहुन्छ कि गरिसक्नु भएतिर हुनुहुन्छ? मुक्तिको सवालमा है कुन पट्टि हुनुहुन्छ? गरपट्टि कि गरिसक्नु भएपट्टि? है मुक्ति पाउनलाई अनेक कुरा गर्न व्यस्त हुनुहुन्छ कि ख्रिस्टले गरिसक्नु भएको काममाथि भरोसा गर्दै हुनुहुन्छ? कतिजना चर्च वर्ष आउने व्यक्तिहरू पनि गरमै छन्, सुसमाचार सुनेर पनि है। मैले एकजना व्यक्तिलाई सोधेको थिएँ उदाहरणको लागि होइन, अनि उहाँले मुक्ति पाउनु भएको छ कि छैन भन्ने कुरा सोद्धाखेरि, अब मुक्ति नपाएको म यहाँ आइरहन्थेन होइन, कतिले छोडिसके म आइरहेछु है, अब कहाँ भरोसा गरेर रहेछ म आइरहेछु भन्ने कुरामा है। अब हुन त हृदय प्रभुले जान्नुहुन्छ, तर त्यो जवाफले त मलाई त ठुलै प्रश्न उठ्छ है। उहाँले चाहिँ ख्रिस्टमा घमण्ड गर्नु भएन, ख्रिस्टमा गर्व गर्नु भएन है, तर आफैमा। अब रोमी चारको छ पदमा हामी हेरौँ, परमेश्वरले जसलाई काम बिना धर्मी ठहराउनुहुन्छ त्यस मानिसको धन्यतालाई दाऊदले पनि यसरी बयान गरेका छन्, जसका अधर्महरू क्षमा भएका छन् सात पद, र जसका पापहरू ढाकिएका छन् तिनीहरू धन्य हुन् आठ पद, जसलाई प्रभुले पापी ठहराउनुहुने छैन त्यो मानिस धन्य हो। अब छ नि बाइबलमा यसरी भनौँ तीनवटा महान गणनाहरू छन्। मैले गणना भन्नाले चाहिँ एक व्यक्तिको निम्ति ठान्नु, त्यस्तो ठान्नु अथवा ठहर्याउनु अथवा उसको खातामा राखिदिनु भन्ने अर्थमा चाहिँ कुरा गर्दैछु, गनिनु भन्ने शब्दबाट गणना। बाइबलले चाहिँ तीन महान गणनाहरूको उल्लेख गरेको छ। पहिलो चाहिँ यो हो है, आदमको सम्पूर्ण आदमको पाप सम्पूर्ण मानव जातिको खातामा गनियो भनेछ रोमी पाँचको बाह्रमा पल्टाउँछ। हामी तीन महान गणनाहरू, सर्वप्रथम चाहिँ आदमको पापको कुरा रोमी पाँचको बाह्र, यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्। आदमको पाप हामी सबैको पाप, रोमी पाँचको बाह्रको तात्पर्य हो। त्यस्तै गरी पाँच अध्यायको अठार र उन्नाइसमा पनि हेरौँ, यसकारण जसरी एकजनाको अपराधद्वारा आदमको पापद्वारा दण्डका आज्ञाको लागि सबै मानिसमाथि न्याय आयो, सबैको लागि गनियो त्यो, उसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिसका जीवनका धर्मीकरणका लागि अनुग्रह दान आयो। उन्नाइस पद, किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए। त्यति भागसम्म है परमेश्वरले चाहिँ पुरै संसारलाई दोषी देख्नुहुन्छ, कसरी भने गणनाद्वारा आदमको पाप सम्पूर्ण मानव जातिको खातामा गनिएको छ। तर दोस्रो महान गणना छ, त्यो चाहिँ अघि नै हेरेको दोस्रो कोरिन्थी पाँचको एक्काइसमा हो। त्यहाँ एकचोटि फेरि हेरौँ, दोस्रो कोरिन्थी पाँचको एक्काइस, मानव जातिको पाप अब येशु ख्रिष्टको खातामा गनिएको छ यहाँ जब उहाँ क्रुसमा मर्नुभयो। 5:21 किनकि हामी उहाँमा हामी परमेश्वरको धार्मिकता बन्न पाऊ भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति के तुल्याउनु भयो? पाप तुल्याउनु भयो, उहाँको खातामा पो हालिदिनु भयो सम्पूर्ण मानव जातिको पाप जब उहाँ क्रुसमा झुन्डिरहनु भएको थियो। उहाँ हाम्रा निम्ति पाप बनाइनु भयो। यूहन्नाले यसरी भनेका थिए, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा, संसारकै पाप बोकिदिने। परमेश्वरले यो देख्नुहुन्छ कि मुक्ति चाहिँ सबैको लागि प्रबन्ध गरिएको छ, किनभने सारा संसारको लागि प्रभु येशू चाहिँ क्रुसमा मर्नुभयो, उहाँको खातामा चाहिँ सबैको पाप राखियो। त्यो भयो दोस्रो। तर तेस्रो महान गणना के छ भने, जब एउटा पापीले येशु ख्रिस्टमाथि विश्वास गर्दछ, अब परमेश्वरकै धार्मिकता चाहिँ त्यो पापीको खातामा गनिन्छ। रोमी 4:6 त्यही हेरिरहेछौ, यही 2 कुरिन्थी 5:21 पनि त्यही भनिरहेछ, परमेश्वरको धार्मिकता हामी बन्न पाऊ भनेर। अनि फर्केर हामी रोमी 3:22 पनि हेर्नेछौ फेरि, अर्थात परमेश्वरको धार्मिकता यो धार्मिकता येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ। त्यसैले परमेश्वरले विश्वासीलाई येशु ख्रिस्टमा पूर्ण रूपमा धर्मी देख्नुहुन्छ। तर फेरि एउटा व्यक्तिले चाहिँ विश्वास नगरेसम्म त्यो धार्मिकता उसको हुँदैन। अब यो 2-3 गणनाहरू मध्येमा होइन, आदमको पाप सबै मानिसहरूमाथि गनियो होइन, दोस्रो सारा संसारको पाप फेरि ख्रिस्टको खातामा गनियो, यो दुईटा चाहिँ तथ्यहरू हुन्, वास्तविकताहरू हुन्, यो सबैको लागि साँचो छ। तर तेस्रो परमेश्वरको धार्मिकता नै मेरो खातामा आउने भने यो तेस्रो चाहिँ सबैको लागि सत्य छैन, यो चाहिँ विश्वासैद्वारा अनुभवमा साँचो हुन्छ। जुन दिन हामीले विश्वास गर्छौँ तब मात्र मेरो हुन्छ। अब रोमी 4:1 जाउँ र जुन अघि पढेको 6:7-8 चाहिँ अब दाउदको उदाहरण हामी देख्छौ। याद गर्नुहोस्, दाउद चाहिँ कुन कालखण्डमा जिउँथे? हामी त अनुग्रहको प्रबन्धमा हो है, दाउद चाहिँ ऊ चाहिँ व्यवस्थाको प्रबन्ध अन्तर्गत जिउँथे, मोसाको व्यवस्थाको भण्डारीपनको अन्तर्गत। उनले मुक्ति कसरी पाए त? व्यवस्थाद्वारा होइन, ऊ त भन्नुपर्दा ऊ त व्यवस्था भङ्ग गर्ने व्यक्ति थियो। उसले व्यभिचार गर्यो, हामीले त्यो अध्ययन गर्यौँ 2 Samuel 11, हत्या पनि गर्यो। उसले कसरी मुक्ति पायो भने, जसरी अब्राहमले पायो उसरी नै पाएको हो, यहीँ दुईजनालाई एकपछि अर्को गरी लगालग लेख गरिएको छ। आज पनि मुक्ति पाउने त्यसरी नै हो, हामीले Ephesians 2:8-9 हेर्यौँ। त्यसले यी पदहरूले के बताउँदछ भने, अब्राहम जसरी धर्मी ठहरिए दाउद पनि उसरी नै धर्मी ठहरिए। कसरी? परमेश्वरको धार्मिकता उनको खातामा गनियो है भन्ने कुरा चाहिँ देखाइरहेको छ। दाउद कामहरू बिना धर्मी ठहरियो। अब पावलले फेरि यो आफ्नो भनाइलाई प्रमाणित गर्नलाई चाहिँ बाइबललाई, पवित्र शास्त्रलाई नै आधार बनाउँछ। भनेपछि उसले पुरानो नियममा गएर दाउदकै भजन 35:1-2 उद्धृत गर्दैछ। जुन चाहिँ यहाँ 7-8 पदमा चाहिँ उद्धरण गरिएको छ, जहाँ चाहिँ हामी एकचोटि पढौँ है, चाहिँ भजन सङ्ग्रह 32 गएर एकचोटि हेरौँ। भजन सङ्ग्रह 32 अनि भजन सङ्ग्रह 32:1-2 दाउदको पश्चातापको 2 भजन छन्, भजन सङ्ग्रह 51 र भजन सङ्ग्रह 32 विशेष गरी, र यहाँ 32:1 धन्य हो त्यो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ, धन्य हो त्यो मानिस जसको अधर्मको लेखा है, फेरि यहाँ हिसाब किताबको कुरा आइरहेछ, परमप्रभुले लिनुहुन्न र जसको आत्मामा छल छैन। अनि हेर्नुहोस्, धर्मीकरणको यो जुन शिक्षाभित्र चाहिँ के पनि छ भने, क्षमादानको सुन्दर सत्यता पनि छ। पाप क्षमालाई यहाँ तीन तरिकाले बयान गरेको छ। हामी देख्छौँ, एक चाहिँ अधर्म है भनेर भनेको छ, भन्नाले बाङ्गोपना, गलतपना, त्यो चाहिँ क्षमा गरेको छ, अपराध होइन। अनि पापहरू पनि भनेको छ, जसको पाप ढाकिएको छ, पापहरू हरू धेरै ठूला पापहरू। अनि अनि पाप जसको साँच्चै नै दाऊद दोषी थियो, हामी दोषी छौं, त्यो चाहिँ अब कहिले पनि मेरो खातामा चाहिँ गनिने छैन। त्यो चाहिँ रोमी चारमा हेर्नुहोस् त, एक्चुली रोमी चार को आठ पदमा चाहिँ भनेको छ, जसलाई प्रभुले पापी ठहराउनु हुने छैन, मेरो खातामा कहिले त्यो पाप यहाँ हेर त तिम्रो भनेर देखाउनु हुने छैन। अनि त्यो जुन शब्द छ नि ठहराउनु हुने छैन भनेर होइन, कहिले उहाँले यो गर्नुहुने छैन है, कदापि गर्नुहुने छैन, ग्रिकमा चाहिँ एकदमै कडा साथ यो व्यक्त गरिएको छ। अब यो शब्द जुन भन्दैछ, धन्य हो त्यो मानिसले, धन्य भनेको के हो, धन्य भनेको चाहिँ सुखी, सुखको वास्तविक चाबी चाहिँ धन सम्पत्ति होइन रहेछ, सफलता पनि होइन, ख्याति पाउनु पनि होइन, बौद्धिक प्राप्ति, शक्ति प्राप्ति यो होइन, तर अनि अनि मान्छेले त्यस्तै कुरा खोजिरहेछन्, तर साँच्चैको सुख भनेको चाहिँ र साँच्चैको खुसी व्यक्ति चाहिँ त्यो हो जसले येशु ख्रिस्टमाथिको विश्वासद्वारा उसले के जान्दछ, मेरो सबै पापहरू ढाकेको छ, क्षमा भएको छ, मेरो सृष्टिकर्ता र मेरो बीचमा सब ठिक छ, सब कुरा ठिकठाक छ, त्यो मानिस चाहिँ सुखी हो। परमेश्वरबाटको पाप क्षमा कति पूर्ण र उदेक छ भनेर मनन गर्नलाई हामी केही पदहरू हेर्नेछौ। मिका सातको अठार र उन्नाइसबाट सुरु गर्नेछौ। तपाई जस्तो परमेश्वर को छ र जसले अधर्म क्षमा गर्नुहुनेछ र आफ्नो पैतृक सम्पत्तिबाट बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ। उहाँले आफ्नो रिस सधैँभरि राखी छोड्नुहुन्न किनभने उहाँ कृपा देखाउनमा प्रसन्न हुनुहुन्छ। उन्नाइस पद, उहाँ फर्कनुहुनेछ, उहाँले हामीलाई टिठ्याउनुहुनेछ, उहाँले हाम्रा अधर्महरू वशमा पार्नुहुनेछ अनि तपाईँले तिनीहरूका सबै पापहरू समुद्रको गहिराईमा फालिदिनुहुनेछ। भनेपछि मेरा पापहरू सदाको लागि गए, तिनीहरू कहिले पनि त्यो सतहमा उठेर आउँदैनन्, अब जसरी समुद्रमा फालिएको चिज सदाको लागि गए। यर्मिया पचासमा जाउँ, यर्मिया पचासको बीचमा अर्को सुन्दर पद हेर्नेछौ। यर्मिया पचासको बीच, त्यसैले दाऊदले भन्न सक्यो, धन्य हो त्यो मानिस जसको धर्म क्षमा भएको छ, जसको पाप ढाकिएको छ। यर्मिया पचासको बीचमा ती दिनहरूमा र त्यस समयमा इजरायलको अधर्म खोजिनेछ तर एउटै पाइने छैन, परमप्रभु भन्नुहुन्छ, अनि यहुदाको पापहरू खोजिनेछन् तर ती पाइने छैनन्, किनकि म जसलाई बाँकी राखी छोड्छु तिनीहरूलाई म क्षमा गर्नेछु। भेट्टाउनै नसकिने गरिकन उहाँले क्षमा दिनुहुनेछ। वचन संग्रह 103मा, वचन संग्रह 103 को 10-12, भजन संग्रह 103 को 10 म शुरू गर्छु। उहाँले हामीसँग हाम्रा पापहरू अनुसार व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनुभएको छ, किनकि पृथ्वीमाथि आकाश जति उच्च छ उहाँको डर मान्नेहरूप्रति उहाँको करूणा पनि उत्ति नै महान छ। 12 पद, पश्चिमदेखि पूर्व जति टाढो छ त्यति नै उहाँले हाम्रा अपराधहरू हामीदेखि टाढो हटाउनु भएको छ। पृथ्वीको एउटा ग्लोबलाई विचार गर्नुभयो भने उत्तरदेखि दक्षिणसम्मको दूरी त सीमित दूरी हो, होइन उत्तरतिर जाँदा 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 भयो भने उत्तरको अब अन्तमा आइपुग्छ अनि त्यसपछि त दक्षिणतिर जान थाल्नुहुन्छ। तर तपाईँ पूर्वबाट म पश्चिमतिर लाग्छु भन्न थाल्नुभयो भने है अथवा पश्चिमबाट म पूर्व लाग्छु भन्न थाल्नुभयो भने कहिले पनि पश्चिम त्यसको टुप्पो भेटिँदैन है होइन। त्यसैले गएको गई हुन्छ है, जति पूर्व गए पनि पूर्व नै भइरहन्छ है। त्यसैले पश्चिमदेखि पूर्व जति टाढो छ भनेपछि असीम दूरी उहाँले हाम्रो पापहरू हटाइदिनु भएको छ। त्यसपछि यशैया 38 अध्यायमा पनि यशैया 38 अध्यायको 17 पदमा यहाँ चाहिँ हिजकिया बिरामी थिए यहुदाका असल राजा, उसको जीवनको बिचैको उसको भनौँ न उसको उमेर धेरै भएको थिएन अनि उसले भन्दैछ आधा उमेरमा मर्न लाए भनेर उसले प्रार्थना गर्छ अनि परमेश्वरले चाहिँ उसको आयु 15 वर्ष थपिदिनुहुन्छ है। एउटा चम्मको चिन्ह पनि दिनुहुन्छ, दिन पछाडि सर्छ अनि त्यो चाहिँ घामको छायाबाट देखिन्छ। अनि त्यसपछि हिजकियाले चाहिँ निको भएपछि उसले चाहिँ एउटा सानो लेख लेख्छ जुन चाहिँ हामीले त्यसबाट एउटा पद पढ्न लागेका छौँ। 38 अध्यायको 17 पदमा उसले भन्छ, हेर्नुहोस् शान्तिका निम्ति मैले अति तितो अनुभव गरेँ, तर तपाईँले चाहिँ मेरो प्राणलाई प्रेम गरेर त्यसलाई विनाशको खाडलबाट छुटाउनु भयो, किनकि तपाईँले मेरा सबै पापहरू आफ्नो पिठ्यु पछिल्लोतिर फ्याँकिदिनु भयो। भनेपछि अब परमेश्वरले देख्नुहुन्न भनेको पिठ्यु पछाल्तिर। यशैयाकै 1 अध्यायको 18 पद पनि हेर, यशैया 1:18, तपाईँ जस्तो परमेश्वर को छ र होइन, पाप क्षमा गर्ने परमेश्वर, यसको बयान हामी पढ्दैछौँ। यशैया 1:18, परमप्रभु भन्नुहुन्छ, अब आओ र हामी आपसमा तर्क वितर्क गरौं, तिमीहरूका पापहरू सिन्दुरे रंगका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, ती गाढा राता भए तापनि ती उन जस्तै सेता हुनेछन्। रातो अनि रातो तर सेतो परमेश्वरले मेरा पापहरू सेता पारिदिनु भएको छ। अब हिब्रू दशको सोह्र यहाँ पढ्छौ। हिब्रू 10:16 जुन बाचा म ती दिनहरूपछि तिनीहरूसित बाँध्नेछु त्यो यही हो, प्रभु भन्नुहुन्छ, म मेरा व्यवस्थाहरू तिनीहरूका हृदयहरूभित्र हालिदिनेछु। त्यसपछि फेरि भन्नुभयो 17 पद, तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म कहिले सम्झना गर्ने छैन। यो कहिले भन्ने शब्द चाहिँ ग्रिकमा दुब्बर नकारात्मक शब्द, कहिले कहिले अथवा कुनै हालतले कुनै रीतिले म सम्झना गर्ने छैन। लेवी 16 अध्यायमा पनि जाउँ, जहाँ चाहिँ प्रायश्चितको दिनमा के गरिनु पर्थ्यो भनेर परमेश्वरले इजरायललाई त्यहाँ नियम विधि बताउनु भएको थियो। लेवी 16 अध्यायमा चाहिँ प्रायश्चितको दिनमा दुईटा बोकाको उल्लेख छ, एउटा बोका मारिन्थ्यो, रगत भित्र छर्किन्थ्यो महापुजारीले, तर एउटा बोका चाहिँ के गरिन्थ्यो, त्यो जिउँदो बोकाको बारेमा चाहिँ यहाँ 20 पदबाट पढ्छौँ। 16:20, अनि पवित्र स्थान भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरी सिद्ध्याएपछि उसले त्यो जिउँदो बोका ल्याओस्, अनि हारूनले त्यस जिउँदो बोकाको टाउकोमाथि आफ्ना दुवै हात राखोस्, अनि इजरायलीहरूका सबै पापहरू अनुसार तिनीहरूका सबै अधर्महरू र तिनीहरूका सबै अपराधहरू त्यसमाथि स्वीकार गरेर तिनलाई त्यस बोकाको टाउकोमाथि राखिदियोस् र एउटा तयार रहेको मानिसको हातद्वारा त्यसलाई उजाड स्थानमा पठाइदियोस्। 22 पद, अनि त्यस बोकाले तिनीहरूका सबै अधर्महरू आफूमाथि बोकेर निर्जन स्थानमा लैजान्छ, अनि त्यसले त्यस बोकालाई उजाड स्थानमा छोडिदियोस्। यो चाहिँ प्रभु येशु ख्रीष्टले हाम्रो पाप बोक्नु भएको चित्रण गर्दैछ यो दोस्रो बोकाले, र त्यो बोका चाहिँ है लखेटेर पठाएको बोकाले चाहिँ के सन्देश बोकिरहेको थियो भने, जाओ हराओ है, त्यो सबै पाप अब हरण भए नभेटिने गरिकन भन्ने कुराको चाहिँ चित्रण दिँदैछ। अनि हेर संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा भनेर यो नायक 29 योनाले भनेका थिए। सबै मेरो पापहरू उठाइए, हरण गरिए, होइन मानौ, होइन जुन अहिले अन्तरिक्षमा रकेट पठाउँछ नि, होइन ब्रुम्म पड्काएर चाहिँ अब उठाएर गए जस्तो, अब कहिले पनि नआउने गरिकन। हिब्रू 9:25, अब एउटा मात्र पद हेर्ने छ, अर्को हिब्रू 9:25, हाम्रो पाप क्षमा कति पूर्ण छ। हिब्रू 9:25 चाहिँ के अरे 26 पदमा पढ्छौँ, 25 र 26 दुइटै पढौँ। न त आफूलाई बारम्बार चढाउनका निम्ति नै, जसरी महापुजारी अर्काको रगत लिएर हरेक वर्ष महापवित्र स्थानमा पस्छन्, प्रभु येशूको चाहिँ फरक छ भन्दैछ। उहाँ चाहिँ एकैचोटि, नत्र त 26 पद, उहाँले संसारको उत्पत्तिदेखि नै बारम्बार दुःख भोग्नुपर्ने थियो, तर अब यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई, देख्नुभयो त्यो शब्द हटाउनलाई, उहाँ एकपल्ट देखा पर्नु भएको थियो। कसरी हटाइयो त हाम्रो पाप? त्यही भनेको छ, केद्वारा? आफ्नै बलिदानद्वारा। परमेश्वरले पापलाई कहिले पनि आँखा चिम्लनुहुन्न, व्यवस्था गर्नुहुन्न, उहाँले कारवाही गर्नै पर्छ, न्याय गर्नै पर्छ। अनि त्यो चाहिँ उहाँले हाम्रो धन्यको मुक्तिदाता प्रभु येशु ख्रिस्टमाथि राखिदिएर उहाँलाई चाहिँ दण्ड दिनुभयो। त्यसैले यस्तो यो ईश्वरीय पाप क्षमा भन्ने कुरा नभएको भए हाम्रो हालत के हुने थियो? जसको पापहरूको हिसाबै उहाँले लिनुहुन्छ, अब विश्वास नगर्नेहरू त उनीहरू त आफ्नो पापमा मर्छन्। अनि त्यसैले हेर्नुहोस् त भजन संग्रह 130 के लेखेको छ, यदि हाम्रो पापकै गणना गर्नु भने भएको भए त, भजन संग्रह 130:3 हे यह भनेको छ, यो चाहिँ यहोवा परमप्रभुको छोटकरी शब्द, हे यह, तपाईँले अधर्महरूको लेखा लिनुभयो भने त हे प्रभु को खडा रहन सक्ला र? 4 तर खुसी कुरा, तपाईँसित के छ? पाप क्षमा छ, जसले गर्दा तपाईँको डर मानियोस्। त्यसैले एउटा पाप क्षमा पाएको व्यक्तिले मात्र यो सुखको अनुभव गरेको छ, जसले बयान जसको बयान दाऊदले गरे रोमी 4। एउटा एकजना मान्छे जो मरेपछि उसले गाडेको थियो, अनि उसको कब्रस्थानमा एउटा ढुङ्गा राखेको थिएछ, त्यहाँ चाहिँ एउटा मात्र शब्द लेखेको पाइयो, त्यो शब्द चाहिँ अथवा दुईटा अक्षर नेपालीमा, क्षमा पाएको, क्षमा पाएको। यो दुईटा शब्दले चाहिँ निजको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा बताएको छ, अनि त्यो पाप क्षमा चाहिँ केवल ख्रिस्ट येशू मात्र पाइन्छ। अब फर्केर रोमी 4:9 जानेछौ, रोमी 4:9, तब यो धन्यता, यो सुख, यो रमाट खतना भएकाहरूका लागि मात्र हो कि खतना नभएकाहरूका लागि पनि? किनकि हामी भन्दछौँ अब्राहमका निम्ति विश्वास नै धार्मिकता ठहरियो। पाप क्षमाको आनन्द चाहिँ यहुदीहरूको लागि मात्र हो कि अन्य जातिहरूको लागि पनि भन्दैछ है? के यो यहुदीहरूको मात्र पेय हो? यो प्रश्न किन उठ्न सक्थ्यो भने, अब उदाहरण त अब्राहमको छ, दाउदको छ, दुइटै यहुदीहरू हुन् है। अनि अब्राहम चाहिँ यहुदीहरूको पिता, दाउद चाहिँ यहुदीहरूको सबभन्दा प्रख्यात राजा, अन्य जातिहरूको लागि चाहिँ के त, उनीहरूको लागि केही आशिष छ है? अब यसको प्रश्नको जवाब, यो प्रश्नको जवाब त अन्य ठाउँमा दिइसक्यो, हामीले अध्ययन पनि गरिसक्यौँ, रोमी 3:22 सबैको लागि हो, 29 होइन इत्यादि। परमेश्वरको धार्मिकता चाहिँ विश्वास गर्ने सबैको लागि हो। अब रोमी 4 जुन 9:2 र 10 पनि हामी हेर्नेछौँ होइन, 10 पढौँ। तब कसरी ठहरियो त भनेपछि अब्राहम कसरी धर्मीय ठहरियो? उनको खतना भएको अवस्थामा कि खतना नभएको अवस्थामा? जवाब दिन्छ, खतना भएको अवस्थामा होइन, तर खतनै नभएको अवस्थामा हो है। उत्पत्ति 15 अध्याय जहाँ पढेको थियौँ होइन, जहाँ 6 पदमा अब्राहम धर्मी ठहरिँदाको त्यो बयान अघि, त्यो बेलामा उसको खतना भएको थिएन। सत्र अध्यायमा आएर मात्रै उसको खतना भएको छ। उत्पत्तिको 17 अध्यायमा एकचोटि त्यहाँ पल्टाउँदा, उत्पत्ति 17:24 अनि अब्राहम को खलडीको मासुको खतना हुँदा उनी 99 वर्षका थिए भनेको छ। त्यसैले उसको विश्वास त खतना हुनुभन्दा धेरै अगाडिको कुरा थियो, उसको मुक्ति खतनाभन्दा अगाडि थियो। भन्नुपर्दा अब्राहम धर्मी ठहरियो होइन, त्यसपछि 16 अध्यायमा चाहिँ के अरे 11 पदमा हेर्नुहोस् त, 16:11 इस्माएल जन्मेको कुरा छ होइन, अनि परमप्रभुका दूतले त्यसलाई भने, हेर तिमी गर्भवती हुनेछौ, यो चाहिँ हगारलाई, एउटा छोरा जन्माउनेछौ अनि तिमीले उसको नाम इस्माएल राख्नु है। अनि 17:25 हेर्नुहोस् त, अनि उनको छोरा इस्माएल चाहिँ त्यसको खलडीको मासुको खतना हुँदा 13 वर्षको थियो। भनेपछि खतना हुनभन्दा पनि कम्तीमा पनि 13 वर्ष अगाडि अब्राहम धर्मी ठहरिसकेको थियो। त्यसैले जवाफ त्यही छ, धर्मी ठहरेको चाहिँ खतना नहुँदै हो। अब यहाँ एकजना टिप्पणीकारले चाहिँ के लेख्छन् भने, पावलले यहुदीको घमण्डलाई उलट पुलट पारिदिएका छन्। मुक्तिका लागि अन्य जाति चाहिँ यहुदीको खतनामा आउनुपर्ने त होइन रहेछ, बरु यहुदी पो अन्य जातिको विश्वास कहाँ आउनुपर्ने रहेछ, त्यस्तो विश्वास कहाँ जस्तो चाहिँ आफ्नो खतना हुनुभन्दा पहिले धेरै पहिले अगाडि नै अब्राहमसित थियो। फर्केर रोमी 4:11-12 अनि खतना नभएको अवस्थामा उनले जुन विश्वासको धार्मिकता पाएका थिए त्यही धार्मिकताको छापको रूपमा उनले खतनाको चिन्ह पाए। यसकारण उनी खतना नभइकन विश्वास गर्नेहरू सबैका पिता हुन्छन् र उनीहरूलाई पनि यो धार्मिकता दिइन्छ। 12 पद, अनि तिनीहरूका निम्ति खतनाका पिता हुन्छन् जो खतना मात्र भएकाहरू होइनन् तर ती हाम्रा पिता अब्राहमका त्यस विश्वासका पाइलाहरूमा पनि हिँड्छन् जुन विश्वास उनीसँग खतना नभएको समयमा थियो। खतना भनेको चाहिँ खतनालाई चाहिँ दुईटा कुरा हो भनेर जनाएको छ, एउटा चाहिँ यो चिन्ह हो भनेको छ, एउटा चाहिँ एउटा छाप हो भनेको छ। चिन्हले चाहिँ कुनै न कुनै कुरालाई दर्शाइरहेको छ, अनि यो सन्दर्भमा चाहिँ अब्राहमको खतनाले चाहिँ अब्राहमसित भएको विश्वासलाई र उसलाई गनिएको त्यो धार्मिकतालाई जनाउँदैछ। अर्को चाहिँ यो छाप हो पनि भनेछ, प्राचीन समयहरूमा चाहिँ कुनै पनि दस्तावेज चाहिँ सक्कली हो भनेर जनाउनलाई चाहिँ त्यहाँ छाप राखिन्थ्यो। जस्तो कि राजाबाट तपाईँले मानव एउटा चिठी पाउनुभयो, यसो हेर्नुभयो राजाको छाप रहेछ, तपाईँलाई के थाहा भयो यो सक्कली चिठी हो नक्कली होइन होइन भनेर त्यहाँ छाप छ। त्यसैले खतनाले चाहिँ अब्राहमको विश्वासको सक्कलीपन र वास्तविकतालाई दर्शाउने काम गर्यो। अब अब्राहम खतनाले धर्मी ठहरिएको होइन, तर धर्मी ठहरिएकोले उनी खतना गरिए। त्यस्तै हो पानीको बप्तिस्माको सवालमा पनि हामी भन्न सक्छौँ है, पानीको बप्तिस्मा लिएर मुक्ति पाउने होइन, तर मुक्ति पाएको हुनाले चाहिँ उसले चाहिँ आज्ञा पालन स्वरूप बप्तिस्मा लिन्छ है। विधिले मान्छेलाई परमेश्वरको दृष्टिमा ठिक बनाउँदैन, पहिला चाहिँ ऊ परमेश्वरको दृष्टिमा ठिक हुन खाँचो छ, त्यो चाहिँ विश्वासद्वारा हो, अनि त्यसपछि गरेको विधि पनि सार्थक हुन्छ। अब 4:11 चाहिँ के भनेको छ भने, अब्राहम चाहिँ विश्वास गर्नेहरू सबैका पिता हुन् भनेछ, अर्थात् सबै विश्वास योग्यहरूका पिता हुन्। हरेक साँचोले विश्वासीले के भन्न सक्छ भने, अब्राहम मेरो पिता हुन्, म चाहिँ उनको सन्तान हो। यो चाहिँ विश्वास गर्ने हरेक अन्य जातिले पनि भन्न सक्छ, विश्वास गर्ने हरेक यहुदीले पनि भन्न सक्छ। तर विश्वास नगर्ने यहुदीले चाहिँ खालि के भन्न सक्छ भने शारीरिक वंशको मात्र दाबी गर्न सक्छ। तर विश्वासको सवालमा चाहिँ ऊ र उसको पिता अब्राहम, शारीरिक पिता अब्राहमको बीचमा चाहिँ आत्मिक समानता चाहिँ छैन। अब सन्तानहरूको त बुवा को जस्तो समानता हुनु पर्यो, होइन? आफ्नो बाबु आमा जस्तो हुनुपर्ने हो सन्तान हो भने। तर अविश्वासीहरूको चाहिँ अब्राहमसित कुनै पनि आत्मिक समानता छैन, किनभने अब्राहम त विश्वासी थिए। अनि प्रभु येशूले पनि त्यही भन्नुभयो, होइन, तिमी अब्राहमको सन्तान भन्छ, अब्राहमले त मलाई मार्न खोजेन जुन चाहिँ तिमीहरूले मलाई गर्न खोजिरहेछौ भनेर, यो हुन 8 अध्यायमा है। त्यसैले यहुन्नाले पनि भने, होइन, बिघालु साँपका सन्तान हो पनि भन्छ, भन्यो उनीहरूलाई, विश्वास नगर्ने यहुदीहरूलाई। अब्राहमको सन्तान तिमीहरू भन्छ, घमण्ड नगर त्यसमा, ढुङ्गाबाट पनि अब्राहमको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अस्ति हामीले त्यो चाहिँ मत्ती 3 हेर्यौँ। अब एउटा चाखलाग्दो खण्ड चाहिँ लुका 16 छ, एकचोटि त्यहाँ पल्टौँ। धनी मानिस र लाजरसको त्यो घटना, ती दुईजना यहुदीहरू थिए है, अनि त्यहाँ त्यो धनी मानिस चाहिँ आगोमा तडपिरहेको थियो र उसले चाहिँ एकजना पितालाई देख्छ। को थियो त्यो स्वर्गलोकमा पिता, होइन? त्यो चाहिँ उसले चिच्याएर भन्दैछ 24 पदमा, अनि त्यसले चिच्याएर भन्यो, हे पिता अब्राहम। त्यो धनी मानिसको शारीरिक पिता चाहिँ अब्राहम थियो, ऊ यहुदी थियो। अनि यहाँसम्म कि त्यो ठाउँलाई चाहिँ जहाँ अब्राहम बसिरहेको थियो त्यसलाई चाहिँ कसरी बयान गरेको छ, 22 पदमा हेर्नुहोस् त, अनि यस्तो भयो त्यो माग्ने मर्यो र स्वर्गदूतहरूद्वारा कसको काखमा पुर्यायो, अब्राहमको काखमा है। त्यसैले विश्वासीहरू जाने ठाउँ त्यही थियो है, अनि अब्राहम चाहिँ विश्वासीहरूका पिता हुन्। दुःखको कुरा चाहिँ त्यो धनी मानिसले चाहिँ अब्राहमलाई आफ्नो आत्मिक पिताको रूपमा कहिले पनि चिनेन। धनी त धनी थियो तर विश्वासमा चाहिँ धनी थिएन हो। त्यसैले शारीरिक रूपमा अब्राहम यहुदीहरूका मात्र पिता होइन वास्तवमा है। शारीरिक रूपमा त अब्राहम कसका पनि पिता हुन्, अघि नै भन्यो होइन, अरबीहरूका पनि पिता हुन्। तर त्यति मात्र होइन, अझ एदोमीहरूका पनि पिता हुन्, किनभने एसाब, याकुबको जुम्लिया दाजु एसाबबाट जन्मेकाहरू चाहिँ एदोमीहरू। तर आत्मिक रूपमा चाहिँ अब्राहम विश्वास गर्नेहरू सबैका पिता हुन्, चाहे यहुदी होस्, अन्य जाति होस्, जसकै होस् है।